घटना विश्लेषण र विचार शुक्लफाटा समाचार शुक्लफाटा क्षेत्रीय समाचारमा तपाईलाई स्वागत छ। सहकर्मी चुडामणि अरियालसँगै म ओम प्रकाश पाण्डेको नमस्कार। बारसिंह एफएम 102.2 मेगाहर्ज, बझाङको सैपाल एफएम 100.6 मेगाहर्ज, बझाङकै सेती सामुदायिक एफएम 93.6 मेगाहर्ज र इन्टरनेट अनलाइनमा www.sfm994.org.np शुभयात्रा र हाम्रो पात्रो मोबाइल एप्सबाट संसारभर सुन्न सकिने शुक्लफाटा समाचारमा आज हामी प्रस्तुत गर्छौँ।
निर्मला पन्तको हत्यारालाई पत्ता लगाउन नसकेको भन्दै कञ्चनपुरमा फेरि प्रदर्शन।
निर्मलाको न्यायको माग गर्दै आन्दोलनका कार्यक्रम सार्वजनिक।
पहिलो चौमासिकमै आन्तरिक राजस्व कार्यालय कञ्चनपुरद्वारा लक्ष्य भन्दा बढी राजस्व संकलन।
बाजुराका 69 मध्ये 54 वडा सचिवविहीन।
संवैधानिक परिषदको बैठक भोलि, प्रधान न्यायाधीशका लागि नाम सिफारिस गर्ने तयारी।
बाल विवाह न्यूनीकरण गर्न विशेष अभियान कर्णालीमा सञ्चालन गरिने।
र बैतडीमा 1 करोडको लगानीमा खेल मैदान निर्माण हुने।
खुशीको खबर।
विशेषज्ञ डाक्टर अब फारेस्ट क्लिनिक एन्ड पल्स फार्मेसी महेन्द्रनगरमा।
डाक्टर सुखेश पुरुष ढका,
वरिष्ठ मधुमेह, मोटु, छाती, थायराइड तथा हर्मोन रोग विशेषज्ञ तथा कन्सल्टेन्ट फिजिसियन, वीर अस्पतालमा कार्यरत डाक्टर। यही मङ्सिर 21 गते शुक्रबार र 22 गते शनिबारका दिन आउनुहुने भएकाले आफ्नो नाम टिपाएर सिट सुरक्षित गर्नुहुन अनुरोध गरिन्छ।
फारोस्टी क्लिनिक एन्ड पल्स फार्मेसी, गली नम्बर 1, फ्री लाइन, महेन्द्रनगर,
सी एन्ड साउन्ड सिस्टम अगाडि।
सम्पर्क नम्बर 9845-9854-47 र 9848-7193-53।
अब समाचार क्रम विस्तारमा। 4 महिना बितिसक्दा पनि सरकारले निर्मला पन्तको हत्यारलाई पत्ता लगाउन नसकेको भन्दै विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले आज कञ्चनपुरमा प्रदर्शन गरेको छ। निर्मलाको न्यायका लागि दबाब दिन भन्दै विप्लव समूहले घोषणा गरेको देशव्यापी कार्यक्रम अनुसार कञ्चनपुरमा पनि आज जनप्रदर्शन गरिएको हो। सरकारले अपराधीलाई संरक्षण गरेकाले हत्यारा पत्ता लगाउन दबाब दिन आफूहरूले देशैभर जनप्रदर्शन गरेको नेकपा विप्लवका महाकाली अञ्चल इन्चार्ज वीरेन्द्र शाहले बताउनुभयो। बहुमतको आडमा सरकारले न्यायालय समेत दबाउन खोजेको बताउँदै उहाँले निर्मलाको न्यायका लागि सबै पक्षसँग छलफल गरेर सरकारलाई दबाब दिइने बताउनुभयो। विप्लवले आह्वान गरेको जनप्रदर्शनमा विद्यालय तथा क्याम्पसका विद्यार्थीहरू, अधिकार कर्मीहरू लगायत हजारौंको संख्यामा प्रदर्शनकारीहरूको उपस्थिति रहेको थियो। प्रदर्शनकारीहरूले निर्मलालाई न्यायको माग गर्दै नाराबाजी समेत गरेका थिए। महेन्द्रनगरको स्थानीय दशरथ चोकबाट निस्किएको र्याली बजारको परिक्रमा गर्दै संविधान चोकमा गएर जनसभामा परिणत भएको थियो। यसैबीच निर्मला पन्तको पक्षमा न्यायको माग गर्दै नागरिक संघर्ष समितिले फेरि आन्दोलनका कार्यक्रम सार्वजनिक गरेको छ। महेन्द्रनगरमा बसेको नागरिक संघर्ष समितिको बैठकले 4 दिने दबावमूलक शान्तिपूर्ण आन्दोलन गर्ने निर्णय गरेको नागरिक समाज कञ्चनपुरका पूर्व अध्यक्ष नरबहादुर साउदले जानकारी दिनुभयो। सार्वजनिक 4 दिने शान्तिपूर्ण आन्दोलन अन्तर्गत पहिलो दिन सोमबार र दोस्रो दिन मङ्गलबार सुदूरपश्चिम प्रदेशका 9 जिल्ला प्रशासन कार्यालयको प्रवेशद्वारमा कालोपट्टी बाँधेर धरना दिने कार्यक्रम रहेको छ। त्यसै बुधबार टर्च बालेर प्रदर्शन गर्ने, बिहिबार मानव साङ्लो बनाउने कार्यक्रम सार्वजनिक गरिएको छ। स्थानीयहरूले महेन्द्रनगरमा निर्मलाको तस्विर अङ्कित पोस्टरहरू ठाउँ ठाउँमा टाँसेका छन्।
त्यसै गरी डाक्टर गोविन्द केसीले निर्मला पन्तको हत्यामा प्रमाण नष्ट गर्ने विरुद्ध फौजदारी अभियोग लगाउने गरी अनसनको तयारी गरिरहेको बताउनु भएको छ। आज कैलालीको धनगढीमा स्वास्थ्य पत्रकार समूह सुदूरपश्चिम प्रदेश कमिटीद्वारा आयोजित पत्रकार भेटघाटमा केसीले प्रमाण नष्ट गर्ने विरुद्ध मुद्दा नलगाएसम्म सत्य तथ्य बाहिर नआउने दावी गर्नुभएको थियो। डाक्टर केसीले सरकारले नै अपराधीलाई संरक्षण दिइरहेको आरोप लाउनु भयो। निर्मला हत्या प्रकरणपछि प्रमाण नष्ट गर्ने काम राज्यले गरेर अपराध संरक्षण दिएको उहाँले बताउनु भयो। सरकारले दोषीलाई उन्मुक्ति दिएको र निर्दोषलाई पक्राउ गरी यातना दिएको आरोप लगाउँदै निर्मलाको न्यायको लागि कञ्चनपुरमा जारी धरनालाई एकबद्धता जनाउन आएको केसीले आफ्नो शनि अनसनको बारे पनि जानकारी दिनुभएको थियो। अबको अनसनले निर्मलालाई न्याय दिने समेत उहाँले दावी गर्नुभयो। यसपूर्व भएका सहमतिहरू पालना नभएर निर्मलाका हत्यारा पक्राउ नगरे पुस 2 गतेपछि अनसन बस्ने केसीले बताउनुभयो।
त्यसै गरी निर्मला पन्तका हत्यारा पत्ता लगाई कारवाहीको माग गर्दै आज बुटवलमा समेत विरोध प्रदर्शन भएको छ। नेत्र विक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी जिल्ला समिति रूपन्देही र अखिल क्रान्तिकारीको नेतृत्वमा विरोध प्रदर्शन भएको हो। प्रदर्शनलाई लक्षित गरी प्रशासनले चोक चोकमा सुरक्षाकर्मी तैनाथी बढाएको थियो। बाक्लो सुरक्षा घेराका बीच राजमार्ग चौराहाबाट प्ले कार्ड सहित सुरु भएको र्यालीका सहभागीहरूले निर्मलाको परिवारलाई न्याय देऊ, दोषीलाई छिटो पक्राउ गर लगायतका नारा लगाएका थिए। विरोध प्रदर्शनमा स्कुल कलेजका विद्यार्थी विद्यालय पोसाकमै सहभागी भएका थिए। विरोध प्रदर्शनपछि आयोजित कोण सभामा बोल्ने अधिकांश वक्ताहरूले निर्मला पन्तको बलात्कारपछि हत्या भएको घटनामा दोषीलाई उम्काउन सरकार नै लागेकोले यो घटनाका दोषीलाई कारवाही नहुन्जेलसम्म आन्दोलन जारी राख्ने बताएका थिए।
चालु आर्थिक वर्षको पहिलो चौमासिकमै आन्तरिक राजस्व कार्यालय कञ्चनपुरले लक्ष्यभन्दा बढी राजस्व सङ्कलन गरेको छ। चालु आर्थिक वर्ष 75-76 को पहिलो चौमासिक कार्तिक मसान्तसम्ममा 132.16% बढी राजस्व सङ्कलन गरेको हो। आन्तरिक राजस्व कार्यालय कञ्चनपुरका कर अधिकृत टेकराज थापाले पहिलो चौमासिकमा 68,97,47,000 राजस्व सङ्कलन गरिएको बताउनु भयो। उहाँका अनुसार 52,19,17,000 सङ्कलन गर्नुपर्ने लक्ष्य भए पनि आन्तरिक राजस्व कार्यालयले 4 महिनाकै अवधिमा 132.16% बढी राजस्व सङ्कलन गरेको हो। यस्तै नागरिक राजस्व कार्यालय कञ्चनपुरले गत आर्थिक वर्ष 2074-75 पनि लक्ष्यभन्दा बढी राजस्व सङ्कलन गरेको 1,19,31,05,000 रुपियाँ मध्ये 1,48,20,09,000 रुपियाँ सङ्कलन गरेको छ। लक्ष्यभन्दा 124.06% बढी रकम सङ्कलन गरिएको हो। कर्मचारीको सक्रियता, करदाताको इमान्दारिताका कारण कर सङ्कलनमा वृद्धि भएको कार्यालयले जनाएको छ।
निर्वाचन भएको 1.5 वर्ष पुग्नै लाग्दासम्म पनि बाजुराका अधिकांश वडाहरू हालसम्म सचिवविहीन रहेका छन्। बाजुराका 9 वटा स्थानीय तहका 69 वडामध्ये 54 वटा वडा सचिवविहीन रहेका छन्। वडाको प्रशासनिक काम गर्नका लागि एकजना सचिवको दरबन्दी भए पनि जिल्लामा 54 वटा वडा सचिवविहीन अवस्थामा रहेको जनाइएको छ। वडामा सचिव नभएपछि वडा कार्यालयबाट हुने कामका लागि स्थानीयलाई नगरपालिका र गाउँपालिकाको केन्द्रमै पुग्नुपर्ने बाध्यता रहेको छ। हालसम्म पनि वडा सचिव वडा कार्यालयमा नपठाइँदा वडाका काम पनि नगरपालिकाबाटै गर्नुपरेको हुँदा काममा निकै चाप थपिएको बुढीनन्दा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत लक्ष्मी प्रसाद उपाध्यायले जानकारी दिनुभयो। एकजना सचिवले 10 वटै वडाको काम गर्नु परिरहेकाले त्यसको चाप नगरपालिकामा थपिएको उहाँको तर्क रहेको थियो। वडा सचिव नहुँदा नजिकबाटै सेवा लिने स्थानीयले गाउँपालिकाको केन्द्रसम्मै पुग्नुपर्ने बाध्यता एकातिर छ भने गाउँपालिकाले प्रवाह गर्ने सेवामा असहजता भइरहेको स्वामी कार्तिक खापर गाउँपालिकाका सूचना अधिकारी कुमेर बहादुर शाहीले बताउनुभयो।
सुदूरपश्चिम प्रदेशमा वर्षेनी चेलीबेटी बेचबिखनका घटना बढ्दै गएका छन्। थोरै समयमा धेरै पैसा कमाउने लोभमा परि कैयौँ नेपाली चेलीहरू दरालको चङ्गुलमा पर्ने गरेका छन्। विगतका वर्षभन्दा यस वर्षको तथ्याङ्कले चेलीबेटी बेचबिखनका घटना भयावह रूपमा वृद्धि हुँदै गइरहेको देखाएको छ। कैलालीबाट सहकर्मी निर्मला खडायतको यो रिपोर्ट।
सुदूरपश्चिम प्रदेशमा चेलीबेटी बेचबिखनका घटना बढ्दै गएका छन्। माइती नेपाल धनगढीको तथ्याङ्क अनुसार प्रदेशमा वर्षेनी नेपाली चेलीबेटी बेचिने क्रम बढेको छ। केही वर्ष अघिसम्म पनि अशिक्षा र गरिबीका कारण चेलीहरू बेचिने गर्थे, तर अहिले छिट्टै नै धनी बन्ने चाहनाका कारण बेचबिखनमा पर्ने गरेका छन्। महिला शिक्षित भए पनि अति महत्वाकांक्षी बनिदिँदा बेचबिखनका शिकार भइरहेका छन्। माइती नेपाल धनगढीका अनुसार आर्थिक वर्ष 2073-74 त्रिनगर भन्सार नाकाबाट 86 जना नेपाली चेलीलाई उद्धार गरिएको थियो। आर्थिक वर्ष 2074-75 त्यो संख्या बढेर 119 जना नाकाबाट, 11 जना भारतबाट र 1 जनालाई कुवेतबाट गरी 131 जना बेचबिखनमा परेका महिलाको उद्धार गरिएको छ। त्यसै गरी चालु आर्थिक वर्षको 4 महिनाको अवधिमा मात्रै 53 जना महिलाको उद्धार गरिएको छ, जुन संख्या विगतका वर्षको भन्दा बढिरहेको माइती नेपाल धनगढीका प्रमुख शिवचरण चौधरी बताउनुहुन्छ।
2 वर्षको डाटालाई हेरेर अहिले जुन 4 महिना 53 जनालाई चाहिँ हामीले यो नाकाबाट उद्धार गरिसकेका छौँ, बढ्दो क्रममा देखिन्छ। महिला र बालबालिकालाई वैदेशिक रोजगारमा लगाइदिने भन्ने बहानामा चाहिँ विदेशमा लाने र तेस्रो मुलुकमा चाहिँ श्रम शोषण लगायत यौन शोषण गर्ने होइन र अन्य विभिन्न प्रयोजनका लागि बेचबिखन भइरहेको अवस्था चाहिँ छ।
त्रिनगर भन्सार नाकाबाट सुदूरपश्चिम प्रदेश लगायत देशका विभिन्न जिल्लाका महिलालाई दलालले बेचबिखनका लागि लग्ने गर्छन्। खास गरी 16 वर्षदेखि 39 वर्ष उमेर समूहका महिला तथा किशोरीहरू बेचबिखनमा पर्ने गरेका छन्। श्रम शोषण, यौन शोषण, गर्भधारण, स्तनपान लगायतका थुप्रै हिंसात्मक काममा संलग्न गराउन दलालले भारत लगायत तेस्रो मुलुकका विभिन्न ठाउँमा नेपाली चेलीबेटीलाई बेचबिखन गर्ने गर्छन्। बेचबिखनका लागि दलालले राम्रो जागिर लगाइदिने र छोटो समयमै धेरै पैसा कमाउन सकिने भन्दै प्रलोभनमा पार्ने भएकाले यसबाट जोगिन व्यक्ति स्वयं सचेत हुनुपर्ने माइती नेपाल प्रमुख चौधरीको सुझाव छ।
यसका लागि चाहिँ सरकारले विशेष पहल गर्नुपर्ने हुन्छ र सरकारवाला सबैले आफ्नो तर्फबाट चाहिँ यो नियन्त्रणका लागि चाहिँ काम गरेको अवस्थामा फेरि नियन्त्रण गर्न सकिन्छ। व्यक्ति नै आफू नै सचेत हुनुपर्ने जरुरी छ। अब कुनै कसैले चाहिँ अब छिट्टै धनी बन्ने सपना देखायो भने यो यसमा चाहिँ पटक्कै पनि रिस्क छ भन्ने कुरा बुझ्नुपर्ने। छिट्टै धनी बन्ने सपनाले गर्दा पनि महिला दिदी बहिनीहरू चाहिँ धेरै जोखिममा पर्ने बेचबिखन पर्ने गरिरहेको अवस्था चाहिँ छ।
विगतदेखि नै नेपाली चेलीहरूलाई दलालले विभिन्न प्रलोभनमा पारी बेचबिखन गरिरहेका छन्, जुन अवस्था अहिले पनि अन्त्य हुन सकेको छैन। वर्षेनी बेचबिखन पर्ने चेलीहरूको संख्या बढ्दै गएको भन्दै यस क्षेत्रका महिला अधिकार कर्मी लगायत सरकार बालाले चिन्ता व्यक्त गरेका छन्। देश संघीय संरचनामा गएसँगै स्थानीय निकायले अब गाउँघरमा जनचेतनामूलक कार्यक्रमहरू सञ्चालन गरेर सर्वसाधारणलाई यसतर्फ सचेत बनाउन जरुरी रहेको उनीहरू बताउँछन्। बाल हेल्पलाइन नेपाल धनगढीका कार्यक्रम संयोजक माधव लोहानी:
यो बढ्नुको पछाडि चाहिँ अभिभावकको चेतनामा कमी, शिक्षामा पहुँच कम, त्यस्तै गरी दलालहरूको क्रस बोर्डरबाट लैजाने तौर तरिकामा फरक र सामाजिक संघ संस्थाहरूमा समन्वयको अभाव कारणले गर्दाखेरि चेलीबेटीहरू बेचबिखन पर्ने गरेका छन्। यसको न्यूनीकरणको लागि नेपाल सरकारको नेपाल प्रहरी नै सतर्क हुनुपर्छ, चेतनाको कार्यक्रमहरू सञ्चालन गर्नुपर्दछ, स्थानीय तह स्थानीय सरकारले गर्ने हो।
सुदूरपश्चिम प्रदेशमा खुला नाकाको फाइदा उठाएर दलालले कैयौं नेपाली महिलालाई सीमा कटाएर बेचबिखन गर्ने गर्छन्। महिला मात्रै नभई प्रदेशका साना बालिका तथा युवतीलाई समेत बेचबिखन गर्ने गरेकाले यसको न्यूनीकरण गर्नतर्फ सम्बन्धित सबै सरकारवाला गम्भीर रूपमा लाग्न जरुरी छ। शुक्लाफाटा समाचारका लागि निर्मला खडायत, धनगढी।
समाचारमा अब पालो भएको छ श्रोता विचारको। चेलीबेटी बेचबिखन रोक्नका लागि कसको भूमिका के रहला भनेर आज हामीले तपाईँको विचार बुझेका छौँ। सुनौ श्रोता विचार।
खेमराज पाण्डे: सरकारको हो, अब हामीले सबैले सचेत जनचेतना फैलाउनु पर्ने हो। पहिला त सबैले बुझ्नु पर्यो नि त, आखिर बेचबिखन भने के हो अनि कसरी बचाउन सकिन्छ अनि बेचिने मान्छे कस्ता किसिमका हुन्, बेचिने मान्छे आखिर आर्थिक अभावले नै हो, मान्छे पैसा कमाउने उसमा अब लहलहीमा लागेर हिँड्ने नै हुन्। सबैभन्दा पहिलो कुरो जनचेतना।
कल्याण सिंह कार्ड रोकथाम गर्नको लागि यहाँ चौकीतिर केतिर के गर्नु पर्यो, अरू सरकारले निर्णय केही प्रहरीबाट गर्नु पर्यो, कहाँ अब माथि नेपाल किन त पोखाउनु पर्यो, पश्चिमना गट्टा चौकी त्यहाँ तिनले देखदेख गर्नु पर्यो, वार पाँचजनाको सबलाई सोध्नु पर्यो, तिनले को के डबल जान्छ को के डबल जान्छ भनेर।
कौन बाबु जागदी: मानव बेचबिखन चाहिँ त सबैभन्दा पहिले त मानवमा चेतना हुनु पर्यो, मान्छेले मान्छेप्रति सम्मान गर्ने भावनाको विकास हुनु पर्यो अनि सामाजिक रूपमा सबै मान्छेप्रति हेर्ने दृष्टिकोण पनि समान हुनु पर्यो।
नयाँ सर कि मानव बेचबिखनको लागि तपाईँले नाका नाकामा पुलिस प्रशासन अझ त्योभन्दा नि बलियो गर्न पाए अझ सजिलो हुन्थ्यो, जति सक्छ हामीले अनुगमन टोली खटाउन पाए बेचबिखन कम हुन्थ्यो कि भनाइ।
खेमराज भन्त: मानव बेचबिखन सम्बन्ध सबभन्दा पहिले चाहिँ आफैमा नलेज हुनु पर्यो, दोहोराको चाहिँ विश्वासमा लयमा नलाग्ने अनि राम्रो विचार राख्ने, समाज आफूले जानेको राम्रो कुरा अरूलाई पनि सम्झाउने बुझाउने।
घटना विश्लेषण र विचार शुक्लफाटा समाचार तपाईँले शुक्लफाटा एफएम 99.4 मेगार्ज, बारासिङ्गा एफएम 102.2 मेगार्ज, बझाङको सयपाल एफएम 100.6 मेगार्ज, बझाङकै सेती सामुदायिक एफएम 93.6 मेगार्ज र इन्टरनेट अनलाइनमा www.sfm994.org.np शुभयात्रा र हाम्रो पात्र मोबाइल एप्सबाट संसारभर सुन्न सकिने शुक्लफाटा समाचार सुनिरहनु भएको छ। समाचारमा पालो भएको छ विश्रामको, विश्रामपछि पुनः हुनेछौँ।
क्षयरोग सम्बन्धी अत्यन्त जरुरी सूचना:
दुई हप्ता वा सो भन्दा बढी समयसम्म लगातार खोकी लागिरहनु क्षयरोगको प्रमुख लक्षण हो।
साँझ पख हल्का ज्वरो आउनु,
खकारमा रगत देखिनु,
खान मन नलाग्नु,
दुब्लाउँदै जानु अन्य लक्षणहरू हुन्।
यदि कसैलाई त्यस्ता लक्षणहरू देखिएमा नजिकको स्वास्थ्य संस्थामा गई खकार जाँच गराउ।
क्षयरोगको जाँच तथा औषधिहरू स्वास्थ्य संस्थाहरूबाट निशुल्क पाइन्छ।
तपाईँलाई जीर्ण क्षयरोग पनि लागेको हुन सक्छ, त्यसको उपचार नेपालमा निशुल्क उपलब्ध छ। क्षयरोग नियमित उपचारले निको हुन्छ।
आधारभूत स्वास्थ्य तथा सरसफाई उपशाखा भीमदत्त नगरपालिका कार्यालय र शुक्लाफाटा एफएमद्वारा जनहितमा जारी सन्देश।
खुसीको खबर, खुसीको खबर, खुसीको खबर।
मङ्सिर 28 र 29 गते
मानव अङ्ग प्रत्यारोपण केन्द्र भक्तपुर अस्पतालका वरिष्ठ मुटु रोग विशेषज्ञ MBBS MD PhD इन कार्डियोलोजी प्रोफेसर डाक्टर किशन कुशवाहबाट निशुल्क मुटुको चेकअप B&B फार्मेसी एन्ड मेडिकल हलमा।
हाम्रा सेवाहरू:
छाती दुखेको पोलेको उपचार,
मुटु सम्बन्धी उपचार,
इको भिडियो एक्सरे, एक्सरे र ECG सेवा।
सस्तो सुलभ फार्मेसी सेवा।
प्रत्येक दिन डाक्टरबाट र प्रत्येक हप्ता विशेषज्ञ डाक्टरबाट चेकअपको सुविधा।
नाम दर्ता
मङ्सिर 25 गतेसम्म
B&B फार्मेसी एन्ड मेडिकल हल भेटनरी अगाडि मेन रोड धनगढी।
सम्पर्क नम्बर 97 49 66 52 60।
नेपाल खाद्य संस्थान शाखा कार्यालय महेन्द्रनगरको अत्यन्त जरुरी सूचना। नेपाल खाद्य संस्थान शाखा कार्यालय महेन्द्रनगरले यही मङ्सिर 14 गतेदेखि फ्रेस मोटा धान प्रति क्विन्टल 2331 खरिद गरिराखेकाले उत्पादक किसानहरूले धान बिक्री गर्न आउँदा जग्गा धनी प्रमाण पूर्जाको फोटोकपी समेत अनिवार्य रूपले साथमा ल्याउनु हुन यो सूचना प्रसारण गरिएको छ। नेपाल खाद्य संस्थान शाखा कार्यालय महेन्द्रनगर।
हेलो
बाल बालिकाको संरक्षणको अभियानमा नेपाल सरकार, महिला बाल बालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय, केन्द्रीय बाल कल्याण समिति, नेपाल दूरसञ्चार प्राधिकरण र सिविन नेपालको सहकार्य।
हेलो
सेल्फी हानौला, सेल्फी हानौला।
के हुन्छ खै के हुन्छ? सेल्फी हानेर के हुन्छ?
अरू सेल्फीको त थाहा छैन, तर हुलास आटा र चिउराको प्याकेटसँग खिचेको सेल्फीले तपाईँलाई जिताउनेछ। 56 इन्चको एलइडी टिभी, रेफ्रिजरेटर, मिक्सचर, मोबाइल फोन अनि थुप्रै आकर्षक उपहारहरू। हुला सेल्फी एन्ड विन कन्टेस्टमा भाग लिनको लागि हुलास आटा वा चिउराको प्याकेटसँग एकजना वा सामूहिक रूपमा सेल्फी खिच्नुहोस् र हेसट्याग हुला सेल्फी लेखी आफ्नो फेसबुक प्रोफाइलमा पोस्ट गर्नुहोस्। थप जानकारीका लागि www.hulasfood.com हेर्नुहोस्। शर्तहरू लागू हुनेछन्।
के तपाईँ प्रहरी जवान, असै, इन्सपेक्टर तथा लोक सेवाका अन्य कक्षाहरू लिन चाहनुहुन्छ?
यदि चाहनुहुन्छ भने स्टार कोचिङ एन्ड ट्युसन सेन्टरलाई सम्पर्क गर्नुहोस्।
सञ्चालन हुने विषयहरू
प्रहरी जवान, असै, इन्सपेक्टर तथा लोक सेवाका अन्य तयारी कक्षाहरू,
इङ्ग्लिस ल्याङ्ग्वेजका साथै कम्प्युटर, अटो क्याडका सबै कक्षाहरू,
कृषि विकास बैङ्क तथा वाणिज्य बैङ्कका तयारी कक्षाहरू
र एसई का तयारी कक्षाहरू सञ्चालन भइरहेको बेहोरा जानकारी गराउँदछौ।
सम्पर्क स्टार कोचिङ एन्ड ट्युसन सेन्टर, पार्क मोड, एभरेस्ट बैङ्कको माथि, कञ्चनपुर।
थप जानकारीका लागि सम्पर्क नम्बर 0995255580 र 98121719।
विश्रामपछि समाचारमा पुनः स्वागत छ। अब बाँकी खबर। तीन प्राध्यापक संगठनले सुदूरपश्चिमाञ्चल विश्वविद्यालय प्राध्यापक संघको तदर्थ समिति गठनप्रति आपत्ति जनाएका छन्। सुदूरपश्चिम विश्वविद्यालयमा कार्यरत प्राध्यापक संघ, नेपाल प्रगतिशील प्राध्यापक संगठन र नेपाल राष्ट्रिय प्राध्यापक संगठनले विज्ञप्ति जारी गर्दै संघको तदर्थ समितिप्रति आपत्ति जनाएका हुन्। सामान्य छलफल नै नगरिकन केही व्यक्तिले समूहलाई आबद्धता दिने नेपाल प्राध्यापक संघको गैर जिम्मेवारीपूर्ण निर्णय लज्जास्पद भएको ठहर गरेको छ। प्राध्यापक संघका कर्णदीप भट्ट, नेपाल प्रगतिशील प्राध्यापक संगठनका राजेन्द्र प्रसाद जोशी र नेपाल राष्ट्रिय प्राध्यापक संगठनका धनराज विष्टद्वारा हस्ताक्षरित प्रेस विज्ञप्तिमा गठन गरिएको प्राध्यापक संघ आधिकारिकता नभएको जनाइएको छ।
बाजुराको बडीमालिका नगरपालिका 4 रिलाका पहिरो प्रभावित परिवारलाई राहत वितरण गरिएको छ। गएको भदौ 1 गतेको पहिरोबाट प्रभावित रिलाका 168 परिवारलाई राहत सामग्री सहयोग गरिएको हो। मानवीय सेवामा अनेकौँ प्रयास नामक सामाजिक सेवामा समर्पित संस्थाले दैनिक उपभोग्य सामानदेखि चिसोमा न्यानो कपडा वितरण गरेको हो। सहयोग स्वरूप प्रति परिवारलाई 25 किलोका दरले चामल र 168 ब्ल्याङ्केट सहयोग गरिएको वडाध्यक्ष सुरेन्द्र नाथले बताउनु भयो। पहिरोबाट प्रभावित स्थानीयहरू कलकबहादुर सिंह, जगबहादुर सिंह, गोरखबहादुर सिंह, बिर्खबहादुर सिंह, कलबहादुर सिंह लगायतका 168 परिवारलाई 25 किलोका दरले चामल र 1-1 कोटा ब्ल्याङ्केट सहयोग गरिएको संस्थाका अध्यक्ष भक्तराज जोशीले बताउनुभयो।
चौथो मिस एन्ड मिस्टर सुदूरपश्चिमाञ्चल टुरिज्म नेपालको उपाधि एलिसा गौतम र विवेक जोशीले हात पारेका छन्। शनिबार राति धनगढीको ओम प्यालेसमा भएको फाइनल प्रतिस्पर्धामा उनीहरूले उपाधि हात पारेका हुन्। उपाधिसँगै विजेता गौतमले स्कुटी र जोशीले मोटरसाइकल पाएका छन्। अप इन्टरटेनमेन्ट इन्टरनेसनल प्रालीको आयोजनामा भएको उक्त प्रतियोगिताको फाइनल प्रतिस्पर्धामा अभिनेता राजेश हमाल, अभिनेत्री सञ्जिता लुइटेल, मिस एसिया प्यासिफिक चन्द्र थापागिरी, गोपाल सुन्दरलाल कक्ष कक्षपति निर्णायकको भूमिकामा रहेका थिए। मिस एन्ड मिस्टर सुदूरपश्चिमाञ्चल टुरिज्मको अडिसन राउन्डमा 300 भन्दा बढीको सहभागिता भएकोमा फाइनलका लागि 13 युवती र 13 युवक गरी जम्मा 26 जना छनौट भएका थिए।
स्वर्गीय आमाको सम्झनामा कञ्चनपुरको भीमदत्त नगरपालिका 12 एरी गाउँका एक साउन्द परिवारले महाकाली अञ्चल बाल अनाथालयमा खाद्यान्न एवं फलफुल वितरण गरेका छन्। स्वर्गीय आमा राधादेवी साउन्दको सम्झनामा 5 पाण्डव जस्तै दाजुभाइले महाकाली बाल अञ्चल अनाथालयमा गत साता खाद्यान्न एवं फलफुल वितरण गरेका हुन्। नागरिक समाजका अगुवा समेत रहेका साउन्द परिवारका नरबहादुर साउन्द, उहाँका दाजुभाइ इन्द्रसिंह साउन्द, देवसिंह साउन्द, मोहनसिंह साउन्द र दिपेन्द्र सिंह साउन्दले संयुक्त रूपमा खाद्यान्न सहयोग गरेका थिए। आमाको वार्षिक पुण्यतिथिका अवसरमा सामाजिक सेवा गर्ने उद्देश्यका साथ अनाथ बालबालिकालाई सहयोग गरेको हो। साउन्द दाजुभाइले गरेको सहयोगले अनाथालयमा केही राहत पुगेको छ।
ती राष्ट्रिय खबर। संवैधानिक परिषदको बैठक सोमबार बस्ने भएको छ। भावी प्रधान न्यायाधीशको सिफारिसका लागि संवैधानिक परिषदको बैठक बस्न लागेको हो। न्याय परिषदबाट सिफारिस भइआएका सर्वोच्च अदालतका न्यायाधीशहरू चोलेन्द्र शमशेर जबरा र दीपक राज जोशी मध्ये एकजनालाई संवैधानिक परिषदले प्रधान न्यायाधीशमा सिफारिस गर्नेछन्। जोशी पहिले नै संसदीय सुनाई समितिबाट अस्वीकृत भएकोले जबरालाई नै सिफारिस गर्ने संवैधानिक परिषदले तयारी गरेको जनाइएको छ। प्रधान न्यायाधीश ओम प्रकाश मिश्रले उमेर हदका कारण अवकाश पाउने भएसँगै सर्वोच्चमा प्रधान न्यायाधीशको पद खाली हुँदैछ।
कर्णाली प्रदेश सरकारले बाल विवाह न्यूनीकरण गर्न विशेष अभियान सञ्चालन गर्ने भएको छ। प्रदेशमा बाल विवाह गर्नेहरूको संख्या बढ्दै गएको र जसका कारण हिंसाका घटनाहरू पनि बढ्दै गएकाले देशभरि नै विशेष अभियान सञ्चालन गर्ने तयारी गरिएको हो। प्रदेशको सामाजिक विकास मन्त्रालयले विभिन्न साझेदार निकायहरूसँगको समन्वयमा प्रदेशका सबै विद्यालयहरूमा बाल विवाह न्यूनीकरण सम्बन्धी कार्यक्रम गर्ने तयारी गरेको हो। आज सल्यानमा लैङ्गिक हिंसा विरुद्धको 16 दिने अभियानका अवसरमा आयोजित कार्यक्रममा कर्णाली प्रदेश सभा सदस्य कौशिला खत्रीले बाल विवाहका कारण परिवारमा बेमेल हुनुका साथै समाजमा हिंसाका घटनाहरू पनि बढ्दै गएकाले त्यसलाई कम गर्न प्रदेश सरकारले विशेष अभियान सञ्चालन गर्ने तयारी गरिरहेको बताउनुभयो।
अब खेल खबर। बैतडीको दोगडा केदार गाउँपालिकामा 1 करोडमा पालिका स्तरीय खेल मैदान निर्माण कार्य सुरु गरिएको छ। गाउँपालिकाको चालु आर्थिक वर्षको 15 लाख बजेटमा खेल मैदान निर्माणको कार्य अघि बढाइएको हो। दोगडा केदार गाउँपालिकाको वडा नम्बर 3 श्रीकोट र वडा नम्बर 7 देउलेकको सिमाना लभलेक लडालेकमा खेल मैदान निर्माण कार्य भइरहेको छ। 200 मिटर चौडाइ र 400 मिटर लम्बाइ हुने उक्त खेल मैदानको लागि थप आवश्यक पर्ने बजेटका लागि प्रदेश सरकार र सङ्घीय सरकारसँग माग गरिएको गाउँपालिकाका अध्यक्ष चक्र कार्कीले बताउनुभयो। सुविधा सम्पन्न खेल मैदान 1 करोडको लगानीमा निर्माण सम्पन्न हुने अनुमान गरिएको गाउँपालिकाका अध्यक्ष कार्कीले बताउनुभयो। युवालाई खेलप्रति आकर्षित गराउन दोगडा केदार गाउँपालिकाले 1 वार्ड 1 खेल मैदानको अवधारणा अघि बढाएर काम सुरु गरेको छ। समाचार बुलेटिनको अन्त्यमा प्रमुख समाचारका शीर्षक पुनः एकपटक।
निर्मला पन्तको हत्यारालाई पत्ता लगाउन नसकेको भन्दै कञ्चनपुरमा प्रदर्शन।
निर्मलाको न्यायको माग गर्दै आन्दोलनका कार्यक्रम सार्वजनिक।
पहिलो चौमासिकमै आन्तरिक राजस्व कार्यालय कञ्चनपुरद्वारा लक्ष्यभन्दा बढी राजस्व संकलन।
बाजुराका 69 मध्ये 54 वडा सचिवविहीन।
संवैधानिक परिषदको बैठक भोलि, प्रधान न्यायाधीशका लागि नाम सिफारिस गर्ने तयारी।
बाल विवाह न्यूनीकरण गर्न कर्णालीमा विशेष अभियान सञ्चालन गरिने।
र बैतडीमा 1 करोडको लगानीमा खेल मैदान निर्माण हुँदै
हवस् तैलाई समाचार बुलेटिन सकिन्छ। तपाईँको गाउँठाउँमा पनि कुनै घटना समाचार भए 0905205074 टिपाउन सक्नुहुनेछ। हामी तपाईँको समाचारलाई उच्च प्राथमिकताका साथ प्रसारण गर्ने नै छौँ। यतिन्जेलसम्म प्रविधिबाट साथ दिनुहुने प्राविधिक मित्र मोहन ओझाजीलाई धेरै धेरै धन्यवाद।